سبحان الله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. بعض اوقات کچھ ایسی مصروفیت آن پڑتی ہے جس پہ انسان کو چند لوگوں کی تکلیف کو قربان کر دینا پڑتا ہے. 11:30 بجے آج یو کے سے ایک ایسی این جی او کے لوگ ملنے کے لیے آ گئے جو یو کے میں کام کر رہے ہیں مسلم امہ کے مفاد میں. مسلمانوں پر جو ریڈیکلائزیشن کا الزام ہے, ٹیررزم کا الزام ہے, اور اس امہ کا ایک ایسا امیج جو وحشت اور بربریت پر مبنی ہے, اس کو وہ ویسٹ کے اندر بدلنے کی کوشش کر رہے ہیں کہ مسلمانوں کا امیج اس قسم کا ہو جائے جو واقعی ہی اسلام چاہتا ہے کہ ایک مسلمان اتنا سافٹ اور اتنا پولائٹ ہو کہ اس کے بدترین دشمن کو بھی اس سے کسی برائی کی توقع نہ ہو. معلوم نہیں کس دھوکے میں یا کس کے بہکاوے میں آ کے ان کے ذہن میں یہ خیال آیا کہ وہ مجھ سے بھی ایک میٹنگ کر لیں اسی سلسلے میں. اب وہ چونکہ معاملہ مسلمان امہ کا تھا, ویسے تو مجھے دل میں احساس تھا کہ آپ حضرات انتظار کر رہے ہیں میرا اور آپ کو زحمت بھی ہو رہی ہے, لیکن وہاں معاملہ یہ آیا تھا کہ ایک طرف مسلمان امہ کے مفاد کی بات ہو رہی تھی اور دوسری طرف میں اور میرے 50-60 ساتھیوں کا معاملہ تھا. میں اس موقع کو گنوانا نہیں چاہتا تھا. میں یہ چاہتا تھا کہ جو کچھ میں ان کے سامنے رکھ سکوں میں رکھ دوں, کہ کن لائنز پر وہ کام کریں, اگرچہ وہ کہیں زیادہ پڑھے لکھے انلائٹنڈ اور ویل انفارمڈ لوگ تھے میری نسبت, لیکن اس کے باوجود جس طرح کے پاکستان میں ایک دستور ہے کہ ہم میں سے ہر آدمی یہ سمجھتا ہے کہ وہ عقل کل ہے, تو یہی خوش فہمی مجھے بھی ہے اپنے بارے میں کہ میں عقل کل ہوں. تو میں انہیں بتانا چاہتا تھا کہ کسی طرح یہ کام ہو جائے, تو وہ ڈسکشن مکمل نہیں ہوئی, تو مجبوراً مجھے ان سے یہ گزارش کرنا پڑی کہ وہ پھر کسی وقت تشریف لے آئیں اور 2-3 گھنٹے اس موضوع پہ بات ہو جائے. میں آپ سے معذرت کرنا چاہتا تھا اس انتظار کی جو آپ کو کرنا پڑا, تو لیکن اس کی وجہ یہ تھی, اور مجھے یقین ہے کہ آپ بھی یہ فیل کریں گے کہ وہ وجہ ایسی تھی جس کے لیے آدھا گھنٹہ یا 40 منٹ تو کیا 40 دن بھی اگر انتظار کرنا پڑے تو مہنگا نہیں سودا, لیکن اس کے باوجود میں آپ سے معافی چاہتا ہوں. ایک اور گزارش آپ کی خدمت میں مجھے کرنا ہے. جن جو وقت گزر رہا ہے دوسرے ممالک میں رہنے والے لوگ اس گفتگو کو پہلے صرف سنتے تھے, اب دیکھتے بھی ہیں اور سنتے بھی ہیں, ان سے سوالات آتے رہتے ہیں. مجھے معلوم ہے کہ یہاں میرے کچھ ساتھی, میرے کچھ بھائی, ان کی خواہش یہ ہے کہ کسی ایک موضوع کو پکڑ کر اس پہ پہلے گفتگو کر لی جائے اور اس کے بعد سوال جواب کا سلسلہ ہو. یہ گفتگو کا سلسلہ ہم نے جاری کیا تھا علم کو پھیلانے کے لیے. علم کیا ہے؟ ایک ایسی چیز جو ہمیں روشنی دیتی ہے غلط اور صحیح میں تمیز کرنے کی. اور عقل کیا ہے؟ کہ وہ صحیح اور بہت صحیح, اچھے اور بہت اچھے میں تمیز سکھاتی ہے. ہم علم کے لیے تو یہ جانتے ہیں, علم کے ذریعے سے ہی جاننے لگتے ہیں کہ کیا چیز اچھی اور کیا بری, لیکن جب اللہ ہمیں عقل عطا فرما دیتا ہے تو پھر اچھے اور بہت اچھے میں تمیز آنے لگتی ہے اور انسان بہت اچھے کے پیچھے جاتا ہے. یہ تو ایک اضافی جملہ تھا عقل والا. علم ہم سیکھتے ہیں, हाँ वो किसी जरिए से सीखा जा रहा हो। अगर कोई एक मौजू मैं अपनी मर्जी से चुन लूं और उस पर गुफ्तगू हो हमारी, और फिर उसके जवाब सवाल जवाब हो उसके आखिर पर, तो हमारी गुफ्तगू महदूद होगी एक मखसूस चीज ही पर। और जिस तरह से कि इंसान की जिस तरकीब से बनाया गया है इंसान, उसकी जो केमिस्ट्री है, उसमें यह है कि किसी बात को सुनकर बहुत से सवाल जहन में उठते हैं। अगर हम सवाल जवाब का सिलसिला कन्फाइन कर देते हैं उसी मौजू पर, तो वो सवाल जो बाद में सोचने के बाद हमारे जहन में आएंगे वो तिश्ना जवाब रह जाएंगे, क्योंकि अगली इतवार को एक नया मौजू शुरू हो चुका हुआ होगा। इसका मतलब ये हो जाएगा कि हम हर मौजू को कहीं कहीं टच करेंगे और बाकी उसे तिश्ना छोड़ जाएंगे। उस तरह भी इल्म हासिल होगा, लेकिन वो इल्म ऐसा होगा कि वो पूरी बातें हमारे पल्ले ही नहीं पड़ पाएंगी। दूसरा तरीका यह है कि अब इतनी ज्यादा यहां गुफ्तगू की नशिस्तें हो चुकी कि हम सबको बमाय मेरे बहुत सा मवाद मिल गया है ब्रेनस्टॉर्मिंग करने का। हम उस पर सोचते हैं, हमारे जहन में सवाल उठते हैं। दूसरी बात यह है कि हम जिंदगी के अंदर में जब लोगों से डील करते हैं, मामलात पेश आते हैं, वहां हमें दिक्कतें आती हैं और हम ये जानना चाहते हैं कि फला मामला कैसे तय किया जाए, इस्लाम इस बारे में क्या कहता है, रब के क्या अहकाम हैं, आप सल्लल्लाहु अलैहि वसल्लम के क्या फरमान है, साहबा कराम ने वहां ऐसे मौकों पर क्या क्या किया, औलिया कराम क्या करते रहे हैं। तो सवाल मुख्तलिफ लोगों से आते हैं और मुख्तलिफ एंगल से किए हुए होते हैं, उसके जवाब भी वैसे ही जाते हैं। मैं ये समझता हूं कि ये इल्म की एक पॉटपुरी हो जाती है, किस्म किस्म की बातें उसके अंदर, और वो सवालात आई एम श्योर के हम में से बहुत से लोगों के जहन में होते हैं, लेकिन हम उनके जवाब ढूंढते रहते हैं, मिलते नहीं। मैं जाती तौर पर यह समझता हूं कि सवालों के जवाब जब दिए जाते हैं उससे जो कुछ हम सीखते हैं वो कहीं ज्यादा वैल्यूएबल होता है बनिस्बत इसके कि एक मौजू को पकड़ के उस पर बोला जाए और फिर उससे मुतालिक सवाल जवाब कर लिए जाए। अगर हम अंदाजा लगाएं तो जब से ये सवाल जवाब का सिलसिला शुरू हुआ हमने एक ही नशिस्त के अंदर कई एक चीजों पर गुफ्तगू की, और उसका जो जवाब होता है वो पहले से तैयार नहीं होता, क्योंकि सवाल यही आके मैं पढ़ता हूं, जवाब देने वाला भी मैं होता हूं, गुफ्तगू करने वाला भी मैं ही हूंगा किसी भी मौजू पे। तो जो मैंने किसी एक मौजू को पकड़कर उस पर गुफ्तगू करनी है वही कुछ मैं सवाल के जवाब में बोल दूंगा। उसका जो नेट गेन है, नेट गेन तो वही रहा, लेकिन इससे मुख्तलिफ लोगों का भला साथ साथ होता चला जाएगा। तो यूं मैं इधर को चला गया कि पहले सवाल और जवाबों का सिलसिला कर दिया जाए, जहां कहीं वक्त बचता किसी एक मौजू को छेड़ दिया जाए। मेरा ख्याल है कि ये वजह सुनने के बाद शायद मेरे वो साथी जिनके जहन में ये था कि शायद किसी एक मौजू पर बोलकर वो बेहतर गुफ्तगू होगी, वो जहन साफ हो गया होगा और आप भी मेरी तरह कन्विंस हुए होंगे कि सवाल जवाब बहरहाल एक पर्टिकुलर सब्जेक्ट पर बोलने से बेहतर है। ये सवाल है कि व्हाट इज द डिफरेंस बिटवीन मेडिटेशन ऑफ मुस्लिम्स ड्यूरिंग नमाज एंड इज यूज अ वर्ड ड्यूरिंग मुजाहिदा एंड मेडिटेशन ऑफ हिंदू जोगी एंड चाइनीज मॉन्क्स इफ दे आर फॉलोअर्स ऑफ रॉन्ग पाथ देन हाउ द ब्रेन एंड द बॉडी एक्वायर सम एब्नॉर्मल परहैप्स सुपरस्टिशियस ट्रेट्स। एक जमाने में यहां गुफ्तगू के दौरान मैंने ये अर्ज की थी कि सूरह बकरा में अल्लाह ताला ने हजरत आदम अलैहिस्सलाम के सिलसिले में جو قصہ بیان کیا کہ کس طرح سے فرشتوں کو حکم دیا سجدے کا اور کس طرح سے شیطان نے انکار کیا. اسی ضمن میں قرآن پاک ہی میں اللہ تعالیٰ نے ایک بات یہ کہی کہ رب تعالیٰ نے حضرت آدم علیہ السلام کو علم الاسماء سکھا دیا تھا. تو جن دنوں یہاں حروف مقطعات پر گفتگو ہو رہی تھی تو میں نے یہ گزارش کی تھی آپ کی خدمت میں کہ وہ علم الاسماء در حقیقت حروف مقطعات کا علم تھا, اور اسی ضمن میں پھر ذکر ہوا کہ حروف مقطعات میں دو حروف ایسے ہیں جو نقطے والے ہیں اور 12 ایسی ہیں جو بغیر نکات کے ہیں, اور نقطے والے سے کتنے حروف ٹوٹل فارم ہوتے ہیں جب ان کی کمپاؤنڈنگ کرتے ہیں ہم, اور بغیر نقطے والوں سے کتنے ہوتے ہیں, اور اس کا جو حاصل جمع تھا حاصل تفریق تھا وہ بھی میں نے عرض کیا تھا. یہاں اس سوال کے جواب میں اس کا حوالہ یوں دینا پڑا مجھے کہ یہ علم الاسماء, اس کو آپ علم روحانیت کہہ لیجئے, علم باطن کہہ لیجئے, اسے کوئی اور نام دے دیجئے, یہ علم ایسا علم ہے جو کائنات کی بنیاد بنتا ہے جس پر پوری کائنات کام کر رہی ہے, جو کائنات کی کنجی ہے. یہ جو علم الاسماء بابا آدم کو دیا گیا, ہم جتنے بھی انسان ہیں خواہ ہم لادین ہیں خواہ ہم میں سے کچھ لوگ مشرک ہیں, ہم میں سے کچھ لوگ بت مت کے پیروکار ہیں, کسی اور مذہب کے ہیں یا مسلمان ہیں, جینیٹیکلی یہ علم ہر ایک میں ٹرانسفر ہوا ہے, ہمارے جینز میں یہ علم موجود ہے. فرق ایک ہے کہ ہم میں سے کچھ لوگ مجاہدے کر کے نیکی کر کے عبادات کر کے اسے فردر ڈیولپ کر لیتے ہیں, اسے پالش کر لیتے ہیں, اور ایک بڑی اکثریت ان راہوں پر نہیں جاتی, جس کی وجہ سے ان میں علم روحانیت جاگتا نہیں ہے, اجاگر نہیں ہوتا. آپ اگر مختلف مذاہب کا مطالعہ کریں, مختلف مذاہب کے اندر جو روحانیت کا پہلو ہے, ایک تو ان کی ایس او پیز ہیں, اسلام میں وہ شریعت کہلاتی ہے, ان کو آپ کی سہولت کے لیے کنفیوژن سے بچنے کے لیے میں ایس او پیز کا نام دے دیتا ہوں. ایس او پی جیسے آپ سبھی جانتے ہیں کہ ایس او پی یہ ایبریویشن ہے اصل میں اسٹینڈرڈ آپریٹنگ پروسیجرز, کوئی کام کس انداز میں کیا جائے گا, کیا کیا اقدامات اٹھائے جائیں گے, کیا کیا احتیاطیں کی جائیں گی, کون کون کس کام کو کرے گا, یہ سب ایس او پی کہلاتا ہے. یہ سب مل کر ایس او پی جس کو ہم کہتے ہیں, دے آل فارم ایس او پی. اور کوئی کام پراپر طریقے سے ہو نہیں سکتا اگر اس سے متعلق ایس او پیز کو فالو نہ کیا جائے. تو دوسرے مذاہب کی جو ایس او پیز ہیں, یا ہم اپنے اگر دین کی بات کریں تو شریعت, اور جو اللہ نے ایک سٹینڈرڈ بنایا مسلمان کے لیے ڈوز اینڈ ڈو ناٹس کا, وہ ایس او پی ہے. جب کوئی شخص اس پر عمل کرتا ہے تو لا محالہ اس کے اندر روحانیت پیدا ہوتی ہے. فرق صرف ڈگری کا ہوگا, کتنا کم یا کتنا زیادہ, لیکن روحانیت اجاگر ضرور ہوگی. وہ جو جینز میں ٹرانسفر ہوا ہے علم حضرت انسان کو, وہ پالش ضرور ہوگا. یہ دوسرے مذاہب کے بارے میں آئی ڈونٹ نو, مسلمان اتنے زیادہ سخت کیوں ہو جاتے ہیں کہ کوئی الاؤنس ہم ان کو دینے کو تیار نہیں ہوتے, حالانکہ میں یہ سمجھتا ہوں کہ ہم اپنے اس جذبے میں اتنے بعض اوقات آگے چلے جاتے ہیں کہ ہم گناہ کا مرتکب ہو جاتے ہیں. کچھ مذاہب ایسی ہیں جو رب کی طرف سے اتارے گئے ہیں اور قرآن پاک کی طرح وہ ان پر کتب بھی اتاری گئی ہیں. وہ ان کتب کے اندر جو کچھ ملے گا آپ کو وہ بھی کلام الہی ہے. اس کے اندر جو احکامات لکھے گئے ہیں وہ ربی کے عطا کردہ ہیں, بالکل اسی طرح جس طرح قرآن پاک میں ہے. صرف فرق ایک ہے کہ جو کتابیں قرآن پاک سے پہلے اتاری گئی ہیں وہ اپنی ترتیب میں اس وقت کے لوگوں کی ذہنی سطح کے مطابق اتاری گئی تھیں. ہر بعد میں آنے والی کتاب اپنے سے پہلے اتاری ہوئی کتاب کا ریوائز ایڈیشن تھا, جیسے ہماری ٹیکسٹ بکس ہوتی ہیں. ہر نئے ایڈیشن میں بہت سا مواد وہی ہوتا ہے, کچھ تھوڑا سا اس میں اضافہ کر دیا جاتا ہے. بہنے ہی وہ کتابیں رب کی طرف سے اتاری گئیں, زورا تورا بائبل, تو یہ سب کتابیں وہ تھیں جو رب کے کلام پر مبنی ہیں. یہ مجموعہ ہے رب کے کلام کا, اللہ کے احکامات کا. اس وقت جو لوگ تھے اور انہوں نے ان کتابوں کو فالو کیا وہ حق پر تھے اور وہ بخشے جائیں گے, جنت میں جائیں گے اپنے اعمال کی بنیادوں پر. لیکن جب نئی کتاب آ گئی, نئے رسول آ گئے, تو پھر ان قوموں پر یہ فرض تھا کہ نئی آنے والی کتاب کو مانتے اور نئے رسول کو مانتے. تو جن لوگوں نے نئی کتاب اور نئے رسول علیہ السلام پر ایمان لے آئے وہ حق پر تھے, لیکن جنہوں نے اس سے انکار کیا وہ قابل سزا ہو گئے کہ انہوں نے اللہ تعالی کے حکم کی تعمیل نہیں کی. جب صرف زورا تھی, زورا کے فالوور اور حضرت داؤد علیہ السلام کے فالوورز حق پر تھے اور اس وقت جو اللہ کے احکامات پر پوری طرح عمل کر رہے تھے وہ سب لوگوں کا حساب کتاب اس وقت کے حساب سے ہوگا, اپنے اعمال کی بنیادوں پر وہ جنت میں جائیں گے. جب تورا آ گئی تو یہ ریوائزڈ ایڈیشن تھا زورا کا, اور حضرت موسیٰ علیہ السلام ایک نیا پیغام لے کر آئے تھے. تو ان سب لوگوں کو یہ چاہیے تھا کہ حضرت موسیٰ علیہ السلام پر آنکھیں بند کر کے ایمان لے آتے اور جو وہ پیغام لائے تھے اس پر ایمان لاتے, اور جو لوگ ان میں سے لے آئے وہ حق پر تھے, باقی قابل سزا ہو گئے. تو جب تک کہ بائبل نہیں آئی, تورا پر عمل کرنے والے لوگ اور حضرت عیسیٰ علیہ السلام کے احکامات لائے ہوئے احکامات پر عمل کرنے والے لوگ حق پر تھے اور اپنے اعمال کی بنیاد پر وہ جنت میں چلے جائیں گے. لائک وائز جو لوگ ایمان لے آئے حضرت عیسیٰ علیہ السلام پر اور حضرت عیسیٰ علیہ السلام کی لائی ہوئی کتاب بائبل پر اور اس کی پیروی کی, ان احکامات کی پیروی کی, تو آپ صلی اللہ علیہ وسلم کے تشریف لانے تک وہ حق پر تھے اور وہ اپنے اعمال کی بنیاد پر جنت میں جائیں گے. لیکن جب آپ صلی اللہ علیہ وسلم نے نبوت کا دعویٰ فرمایا اور کتاب نازل ہوئی آپ صلی اللہ علیہ وسلم پر, تو پھر یہ لازم ہو گیا تھا کہ تمام بنی نوع انسان آپ صلی اللہ علیہ وسلم پہ ایمان لے آتی اور آپ صلی اللہ علیہ وسلم کے لائے ہوئے احکامات کو فالو کرتے. چونکہ دین مکمل کر دیا گیا آپ صلی اللہ علیہ وسلم کی نبوت کے بعد, کوئی نبی نہیں آئے گا, آپ صلی اللہ علیہ وسلم نبی آخر زمان ہیں, کوئی کتاب نہیں آئے گی کہ قرآن پاک آخری کتاب ہے. اب قیامت تک اس کو فالو کرنا ہم پر فرض ہے, مسلمانوں پر, انسانوں پر, سب. اللہ تعالی نے वो लोग जिन्होंने उन किताबों को भी फॉलो किया, उनके साथ एक रियायत का मामला किया है कुरान पाक में। दो बातें फरमाई रब ने कि जो अहले किताब हैं उनमें कुछ अहले इल्म भी हैं, अहले इल्म उर्फ आम में औलिया किराम को कहा जाता है, साहिब इल्म लोगों को कहा जाता है। इसी तरह अहले किताब के बारे में ये कहा गया कि जो अहले किताब हैं उनके नेक काम भी रायगा नहीं जाएंगे गरचे वो कुरान पर ईमान नहीं लाए, आप सल्लल्लाहु अलैहि वसल्लम पर ईमान नहीं लाए, लेकिन उनके नेक काम रायगा नहीं जाएंगे बल्कि उनको पूरा पूरा उसका अर्ज दिया जाएगा, लेकिन सिर्फ दुनिया में, आखिरत में उनके लिए कोई हिस्सा नहीं है। अब ये मुझे मालूम है कि आपके लिए कोई नई बात नहीं इसमें और बोर हो रहे हैं आप, लेकिन ये लंबी बात मुझे करना यूं पड़ गई कि जब तक ये बात मैं नहीं करूंगा ये सवाल समझ, इसका जवाब नहीं समझ में आएगा। तो अल्लाह ताला उन लोगों के नेक अमाल जाया नहीं कर रहा, उसका अजर दे रहा है, तमाम अजर उनको दुनिया में अता कर दिया जाएगा उनके तमाम नेक कामों का, उनकी नेकियों का। आखिरत में उनके लिए सिवाय सजा के और कुछ नहीं कि उन्होंने अल्लाह के हुक्म से सरताबी की है कि रब का यह हुक्म था कि आप सल्लल्लाहु अलैहि वसल्लम उसके सच्चे रसूल हैं, आखिरी नबी हैं, तो वो तमाम लोग जिन तक वो पैगाम पहुंचा उनका ईमान ले आना लाजिम था, ये अल्लाह का हुक्म था कि इन पर ईमान ले आओ, तो उन लोगों ने अल्लाह के हुक्म को मानने से इनकार किया है, सरकशी की है, उसकी सजा जरूर मिलेगी उन्हें। इसी तरह कुरान का मामला है। तो जब अल्लाह उनके दुनियावी नेक कामों का भी अजर देता है दुनिया में, उसका इनाम उन्हें दुनिया में अता कर देता है, तो जो रूहानियत उन तक जेनेटिकली पहुंची है जीन्स में उनके, तो जब वो नेक काम करेंगे और अल्लाह ही के कलाम, अल्लाह ही के अहकाम की पैरवी कर रहे होंगे मास पाए इस बात के कि आप सल्लल्लाहु अलैहि वसल्लम पर ईमान नहीं लाए, तो उनको दुनिया के अंदर ये रूहानियत अता कर दी जाएगी और उनके अंदर भी वो कशफ व करामात पैदा हो जाएंगी जो मुसलमानों में होती हैं। इसीलिए खिलाफ आदत कोई चीज अगर सरजद हो मुसलमान से तो वो करामात कहलाती है, करामत कहलाती है, लेकिन अगर गैर मुस्लिम से वो सरजद हो, वही खिलाफ आदत चीज, वो इस्तदराज कहलाती है। दोनों में फर्क रख दिया अल्लाह ताला ने, लेकिन ये कुवतें उनको हासिल होंगी इस फर्क के साथ कि मुसलमान जो कुछ कर रहा है, जो रूहानियत उसमें पैदा हुई है, उसके इनामात रब रोजे आखिर रोजे हश्र बेपनाह देगा, उनको मल्टीप्लाई करके दे देगा, लेकिन इन लोगों के इनामात बमाए रूहानियत के इसी दुनिया में दे दिए जाएंगे, आखिरत में इनके लिए कुछ नहीं होगा। यही फर्क है एक गैर मुस्लिम मेडिटेशन करने वाले में और एक मुसलमान मेडिटेशन करने वाले में, लेकिन रजू दोनों ही रब की तरफ करते हैं। फर्क एक रह जाता है कि अहले किताब ने अल्लाह ही के हुक्म को माना लेकिन साथ हुक्म की खिलाफ वर्जी की है, हुक्म अदूली की है रब की, मुसलमान इससे बचा हुआ है। तो दुनिया के अंदर सब कुछ होगा, आखिरत में जो मुसलमान वली अल्लाह उठेगा, उठाया जाएगा, तो उसका चेहरा रोशन होगा, रब का नूर होगा, वहां चमक रहा होगा, गैर मुस्लिम को ये एजाज हासिल नहीं होगा। ये फर्क है। अब मेरा ख्याल है कि सवाल का जवाब वाजे हो गया होगा कि मेडिटेशन जब मुसलमान करता है तो क्या फर्क है और गैर मुस्लिम करता है तो क्या फर्क है। एक सवाल, व्हाट इज द रोल ऑफ पिनियल ग्लैंड इन स्पिरिचुअल इबादत, जैसे अभी मैं जिक्र कर रहा था कि इबादत है क्या, इसका एक इस सवाल के पेश नजर इसका थोड़ा सा मेडिकल व्यू भी लेना जरूरी हो जाता है। बात यह है कि जब हम बुरे कामों में पड़ जाते हैं, बुराई में, बदी में, गुनाह में, इसमें पड़ते हैं, तो हमारे अंदर एक अजीब सा खौफ पैदा होता है, क्योंकि गुनाह के काम हम लोगों की निगाहों से बच के छुप कर करते हैं। तो वो जो एक चोरी का अंदाज है हमारा, उससे डर और खौफ पैदा होता है इंसान में। जब हम गुनाह करते रहते हैं मुसलसल, तो हमारे अंदर वो डर और खौफ एक कंसिस्टेंट कैफियत डर और खौफ की हमारे अंदर पैदा हो जाती है। उस डर और खौफ के मुसलसल जहन में रहने का नतीजा ये होता है कि हमारी साइकोलॉजिकल हेल्थ चेंज होने लगती है, और चूंकि हर वक्त हम डर और खौफ और फिक्र के आलम में जिंदा रहते हैं, तो हमारे चेहरे की रौनक छिन जाती है, खत्म हो जाती है। और इसी तरह इस डर और खौफ के मुसलसल रहने की वजह से हमारे अंदर अखलाकी कुव्वत खत्म हो जाती है, अखलाकी जुरत खत्म हो जाती है, हम किसी के सामने हौसले से सर उठा के सच्ची बात कह नहीं सकते, क्योंकि हम जिंदा हैं एक मुसलसल डर और खौफ की हालत में। ये तब्दीलियां आती हैं इंसान के अंदर। इसके बरक्स जब हम नेकी की तरफ जाते हैं, तो हमारे मुख्तलिफ ग्लैंड्स रिलैक्स कर जाते हैं और एक केमिकल मादा हमारे अंदर दिमाग में पैदा होता है। दिमाग में वैसे भी फ्लूइड है, हमारे जो मगज है वो प्रोटेक्टेड है एक फ्लूइड के एनवलप में, उसके इर्द गिर्द वो फ्लूइड मौजूद है। इसमें जब वो केमिकल पैदा होता है, तो हमारे अंदर एक खुशी का एहसास आता है। ये जो हमारी खुशी और गम की कैफियत हैं, इसके अंदर दोनों ही सूरतों में हमारे अंदर मुख्तलिफ किस्म के केमिकल्स पैदा होते हैं, जनरेट होते हैं, और उससे हमारे बॉडी केमिस्ट्री में तब्दीली आती है और हमारे चेहरे पर मुख्तलिफ तासुरात उभरते हैं। तो वो जो केमिकल पैदा होता है, उससे हमें खुशी का एक एहसास होता है और हमारे चेहरे पर एक चमक आती है। नतीजा ये है कि हम ये कहते हैं कि साहब फलां आदमी के चेहरे पर बहुत नूर है, वो चमक है। इसकी ये मैं मेडिकल व्यू आपको बता रहा हूं इसका। तो उसको हम कहते हैं कि चेहरे पर नूर पैदा हो गया है। इसे जब हम इबादत कर रहे होते हैं, तो हमारा ताल्लुक बराह रास्त रब ताला के साथ जुड़ता है। जब ताल्लुक हमारा वहां जुड़ता है, तो वक्ती तौर पर हमारा ताल्लुक इस दुनिया के झमेलों से कट जाता है। दुनिया के झमेलों से ताल्लुक कटते ही जो तफक्करात हैं हमारे जहन में, खदशात हैं, वसवसे हैं दुनियावी कामों के बारे में, वो खत्म हो जाते हैं, वो भूल जाता है इंसान। तो रब के साथ जब ताल्लुक होता है और हमें यह एहसास होता है कि रब मौजूद है, अब वो हमारा पालनहार है, हमारा मुहाफिज है, हम उसकी हिफाजत में हैं, तो एक अजीब इत्मीनान हमारे अंदर जन्म लेता है। हमारे मसल सारे के सारे रिलैक्स कर जाते हैं और उनके रिलैक्स करने के साथ ही कुछ ग्लैंड्स एक्टिव होते हैं और उससे مختلف قسم کے کیمیکلز جنریٹ ہو جاتے ہیں. یہ چار گلینڈز ہیں جو ایکٹیو ہو جائیں گے اس وقت, اور ان چاروں ہی سے مختلف کیمیکلز جنریٹ ہوتے ہیں. نتیجہ یہ ہے کہ ان میں سے ایک گلینڈ جو ہمارے اس جگہ موجود ہے آلموسٹ یہ بنتی جگہ اس جگہ پر, اس سے جو کیمیکل جنریٹ ہوگا اس سے ہماری آنکھوں کے اندر آنکھوں میں ایک عجیب سا خمار پیدا ہوتا ہے, گہرائی آتی ہے. اس لیے آپ نے دیکھا ہوگا وہ لوگ جو بہت عبادت گزار ہیں, عبادت گزار جو صحیح سینس میں ہیں, شاہ صاحب جیسے نہیں, ان کی آنکھوں میں ایک عجیب سی چمک ہوتی ہے. خواہ عمر ان کی کتنی کیوں نہ ہو جائے, ان کی آنکھیں چمکدار ہوں گی. اور اس کو شاعر کی زبان میں یہ کہ نشیلی آنکھیں ہوتی ہیں. وہ اس گلینڈ کا کام ہے. اسی گلینڈ کی جنریٹ کیے ہوئے کیمیکل کا ایک اثر دماغ کے یہ پچھلے حصے میں یہاں پر آتا ہے, اور یہاں جو ہمارے سیلز ہیں ان کی سودنگ ہو جاتی ہے. جب ان کی سودنگ ہوتی ہے, کیونکہ یہاں تعلق جو ہے یہ وہ ایریا ہے وچ از ویری کلوز ٹو دیٹ اسٹوریج پوائنٹ وچ اسٹورز دی لانگ ٹرم میموریز, تو جو ہی اس کی سودنگ ہوگی ہمارے اندر ایک سکون کی کیفیت پیدا ہوتی ہے. اسی لیے عبادت گزار لوگ عام طور پر پرسکون ہوتے ہیں. ایک گلینڈ ہمارا بیک پر ہے جو ہماری اسپائن ہے, اس کے ہاف سے ذرا اوپر لیفٹ سائڈ پر. خاص طور پر جب ہم رکوع کی حالت میں ہوتے ہیں اور اللہ کے ساتھ لو لگائے ہوئے ہوتے ہیں تو کیمیکل جنریٹ کرتا ہے. وہ کیمیکل سٹرینتھن کرتا ہے ہمارے بیک کے مسلز کو. اسی لیے جو لوگ صحیح طریقے سے رکوع میں جاتے ہیں ان کی کمر میں درد نہیں ہوتا کبھی. اسی طرح ہمارے نچلے دھڑ سے لیفٹ سائڈ سے جنریٹ ہوتا ہے, وہاں گلینڈ ہے ہمارا ایک جو جنریٹ کرتا ہے, اس کو ایک اور کیمیکل کو جنریٹ کرتا ہے. تو یہ گلینڈز تو ایک نہیں چار ایکٹیویٹ ہو جاتے ہیں, اور وہ چاروں مختلف کیمیکلز جنریٹ کر رہے ہوتے ہیں. اسی لیے یہ کہا جاتا ہے کہ عبادات در حقیقت انسان کی بیٹری کو چارج کرتی ہیں. ایک زمانے میں جہاں جب یہاں گفتگو ہو رہی تھی نماز پر, تو نماز کے اوقات کے سلسلے میں گفتگو ہوئی تھی کہ نماز کے یہ اوقات کیوں ہیں, اور یہ پانچ ہی کیوں ہیں, چار کیوں نہیں اور چھ کیوں نہیں. تو اس کا ہم نے ایک سائنٹیفک ویو لیا تھا. اس وقت بھی یہ میں نے عرض کیا تھا کہ صبح دیکھیے میڈیکل سائنس یہ کہتی ہے, اور ایٹ لیسٹ کہتی تھی, کہ انسان صبح اٹھ کے ایکسرسائز کرے تو سارا دن چاک چوبند رہتا ہے. عجیب بات یہ ہے کہ سب سے مختصر ترین نماز فجر کی ہے, دو رکعت سنت اور دو رکعت فرض, اینڈ دیٹس آل. دوسری طویل ترین نماز ظہر کی ہے, اس کے بعد پھر تیسری طویل ترین نماز عصر کی بنتی ہے, کہ چار رکعت سنت اگرچہ وہ غیر موقدہ ہیں لیکن ہیں بہرحال, اور چار رکعت فرض. پھر مغرب کی نماز ہے, اور سب سے طویل ترین نماز عشاء کی ہے, 17 رکعت, جبکہ اس وقت اسے ہمارے حساب سے مختصر ترین ہونا چاہیے. لیکن اس کی سائنٹیفک ریزنز ہیں باقاعدہ کہ ایسا کیوں ہے. ہم رات بھر کے سوئے ہوئے ہوتے ہیں, ہم نے آرام کیا ہوتا, اسی لیے رب نے کہا اللہ نے رات آرام کے لیے بنائی ہے اور دن کام کے لیے. ہم رات بھر کا آرام کیے ہوئے ہوتے ہیں, صبح اٹھتے ہیں, صرف اپنے آپ کو ریمائنڈ کراتے ہیں کہ وی آر سبارڈینیٹ ٹو سم ون, وی آر سبارڈینیٹ ٹو دی سپریم پاور اینڈ وی ہیو ٹو اوبے ہیم. اور ہم مختصر ترین نماز پڑھتے ہیں, 2+2 رکعت کی. یہ ضروری اس لیے بھی ہو جاتا ہے کہ اس سے ہماری بلڈ سرکولیشن جو سلو ڈاؤن ہوئی ہوتی ہے آرام کرنے کی وجہ سے, سونے کی وجہ سے, وہ اپنی نیچرل پیس پہ چلی جاتی ہے. آپ نے زندگی میں دیکھا ہوگا کہ بلیاں اور کتے یا اسی طرح شیر ہے, لیپرڈ ہے, یہ جب سو کے اٹھتے ہیں تو انگڑائی لیتی ہیں. یہ انگڑائی جو لیتے ہیں وہ اپنی بلڈ سرکولیشن کو نارملائز کر رہے ہوتے ہیں. ہائبرنیشن وہ جانور جو نارتھ پول پر ہوتے ہیں, جہاں 6 مہینے سے کہیں زیادہ وقت, 8 مہینے 10 مہینے تک برفباری ہوتی ہے, تو جو ونٹر کے سویئر منتھس ہوتے ہیں 6 مہینے, اس میں یہ جانور اپنی اپنی غاروں میں یا ایون برف کے اندر انہوں نے کھو بنائے ہوتے ہیں اپنے, اس میں وہ جا کے سو جاتے ہیں, جس کو ہم ہائبرنیشن کہتے ہیں. کمپیوٹر کو استعمال کرنے والے لوگ جانتے ہیں کہ وہاں بھی یہ ٹرم استعمال ہوتی ہے کہ اگر اسے ہم سوئچ آن چھوڑ دیں کچھ دیر کے بعد یہ سلیپنگ موڈ میں چلا جاتا, اس کا صحیح ورڈ ہے ہائبرنیشن میں جاتا ہے. وہ ہائبرنیشن میں جب جاتے ہیں تو یا سو رہے ہوتے ہیں, ہمارے سانس کی رفتار بھی بہت کم ہوتی ہے اور بلڈ سرکولیشن بھی اس کی رفتار بھی کم ہو جاتی ہے. تو انگڑائی ہیلپ کرتی ہے بلڈ سرکولیشن کو نارمل رفتار پر لے جانے میں, اور مسلس کو سٹریچ کر کے جو ریلیکس کر گئے تھے تو دوبارہ سے اس کو ایکٹیو کر لیتی ہیں. یہ جانور میں اللہ نے رکھا ہے. تو ہم نماز پڑھتے ہیں صبح کی, اس سے ہمارے مسلس اور بلڈ سرکولیشن نارملائز ہو جاتی ہے. ہم پھر کام کرتے ہیں, اور سب سے لمبا پیریڈ یہی ہوتا ہے فجر اور ظہر کے درمیان کا. ہم اس میں کام کاج کرتے ہیں, دنیاوی شدائد سے مقابلہ ہوتا ہے, تفکرات ہوتے ہیں, پریشانیاں ہیں اور پریشرز ہیں, سٹریسز ہیں, سٹرینز ہیں, ان کو ہم فیس کر رہے ہوتے ہیں. نتیجہ یہ ہے کہ ہمارے نروز تھک جاتے ہیں اور بعض کا شٹر ہونے لگتے ہیں. تو رب تعالی نے اس کے بعد ظہر کی نماز کا ٹائم کر دیا, تو ہم چونکہ بہت پریشر لیے ہوتے ہیں میکسیمم ٹائم, ہم دوسری طویل ترین نماز پڑھتے ہیں دن کی, ظہر. اور اس دوران ہمارا رابطہ دنیا سے کٹ جاتا ہے, دنیاوی تفکرات ختم ہو جاتی ہیں, اور ہمیں ایک نئے سرے سے حوصلہ ملتا ہے کہ کوئی ایک سپریم پاور ہے جو سب سے زیادہ طاقتور ہے, سب پر محیط ہے, وہ ہمارے ساتھ ہیں, ہم اس کے بندے ہیں اور وہ ہمارا آقا ہے. یہ کنسیپٹ اور یہ سوچ ہمیں نئے سرے سے تیار کر دیتی ہے دنیاوی مشقتوں کو لینے کے لیے. تو اس کے بعد پھر فجر اور ظہر کے درمیانی وقفے سے ذرا کم وقفہ درمیان میں آتا ہے, اور ہم دوبارہ کام کرنا شروع کر دیتے ہیں. تو جہاں تھکتے ہیں ہم, اصل کا وقت شروع ہو جاتا ہے اور ہم نماز پڑھتے ہیں, پھر اسی پروسیس سے گزرتے ہیں, ایک بار پھر تیار ہو جاتے ہیں مشکلات کا سامنا کرنے کو. تو بہت کم وقفے کا پھر نماز آ جاتی ہے, عصر مغرب کے درمیان بہت کم وقفہ. سونے سے پہلے ہمارے یہاں جمع ہو گئی یہ تھکن اور تفکرات, سٹرینز, سٹریسز, जो हमें सोने नहीं देंगे अगर हम इसी तरह सोने चले जाएं। तो हम तवील तरीन नमाज पढ़ते हैं। और ये भी मैं आपसे अर्ज कर दूं कि जो लेटेस्ट रिसर्च आई उसके नतीजे में एक चीज ये मान ली गई है कि नमाज योगा की एडवांस तरीन फॉर्म है, मोस्ट एडवांस फॉर्म योगा है ये। और स्पेशली जो हम अता हयात में बैठते हैं, अगर योगा की जुबान में बात करूं तो अंग्रेजी में पोस्चर, उर्दू योगा की जुबान में आसन कहते हैं उसे, वो पोस्चर ऐसा है जो सबसे ज्यादा रिलैक्सिंग है और जिस्म के तमाम मसल्स उनको रिलैक्स कर देता है, इंक्लूडिंग नेक मसल्स। इसलिए उस खास पोस्चर में बैठने का हुक्म है मर्द को कि आपका बायां पांव जो है आपके नीचे आए, उसके ऊपर आप बैठे हुए हों। अब वहां जो बेंड होता है टांग का, जो हमारे बेंड आता है, उसको कभी आप देखिए कि हमारा थाई एरिया बिल्कुल स्ट्रेट रहता है लेकिन काफ एक एंगल से मुड़ती है और उसके बाद एंकल जॉइंट एक और एंगल से मुड़ जाता है उससे, और उसके ऊपर वेट आता है हमारा बॉडी वेट। तो वो तमाम खून जो खड़े रहने से या बैठे रहने से कुर्सी पर काफी एरिया में आ गया होता है, उसको हम प्रेशर देते हैं कि वो वापस चले जाए। तो वो जमा शुदा खून, क्योंकि ये जरूरी नहीं है कि हर आदमी के ब्लड सर्कुलेशन बहुत ही आइडियल हो, कुछ स्लो हो जाती है, तो वहां वो काम आता है कि उसके ऊपर वेट दिया हुआ है और उसका एंगल मुड़ने का यूं होता है एक। तो उस प्रेशर से ब्लड ऊपर की तरफ रवा हो जाता है और थाई जो है हमारी इस स्लोप पर होती है, ऐसे बहुत माइल्ड स्लोप होता है, तो ब्लड वापस जाता है उससे। इसी तरह हमारी जो राइट लेग है उसको हम बेंड करते हैं तो उसका हाफ काफ जो है, हाफ एरिया ऑफ द काफ, वो अंडर प्रेशर आता है और पांव को हम खड़ा करके बेंड दे देते हैं एंकल को। नतीजा ये है कि इसका प्रेशर नीचे को आता है बजाय ऊपर को जाने के, तो दोनों टांगों में एक डिफरेंशियल पैदा होता है प्रेशर्स का, उससे ब्लड सर्कुलेशन हमारी बहुत तेज हो जाती है। उसके बाद बैठे हुए हैं हम और हमारी कमर बिल्कुल सीधी होती है, जो बड़ी रिलैक्सिंग पोजीशन है। बाकी सारा दिन तो हम किसी और पोस्चर में बैठे रहते हैं, डिफरेंट पोस्चर्स में, वो रिलैक्स कर देती है हमें। बाजू हमारे बिल्कुल सीधे आते हैं इस तरह से, ये हमारे जितने ये मसल्स हैं, शोल्डर मसल्स और ये साइडों के मसल्स, नेक के, बहुत रिलैक्सिंग फॉर्म में आते हैं। बाजू पूरे स्ट्रेच होंगे, ब्लड सर्कुलेशन स्ट्रेट रहती है इसमें। तो ये नमाज योगा की बहुत एडवांस फॉर्म है। जहन को सुकून देने के लिए है कि ये समझो कि मैं रब को देख रहा हूं, नहीं तो कम से कम ये समझ लो कि रब तुम्हें देख रहा है। तो अब जहां हम पूरी तरह मुतवज्जो होते हैं अपने रब की तरफ कि मैं रब को देख रहा हूं या और कुछ नहीं तो रब मुझे देख रहा है, तो उसी वक्त रब तक टूट जाता है दुनिया से और फिर इंसान गड़गड़ाता है। आपने अक्सर देखा होगा दुनियावी मामलात में लोग रोते हैं और कहते हैं कि गुबार निकल गया दिल का। तो सारा गुबार हमारा निकल जाता है जब हम अपने रब के हजूर मुतवज्जो हो जाते हैं। इंशाअल्लाह ताला फिर अगली संडे जिंदा रहे तो मुलाकात होती है।